अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। मे 3 विश्व प्रेस स्वतन्त्रता दिवस। त्यसको ठिक दुई दिन अघि मे 1 तारिखका दिन विश्वभर मजदूर दिवसका रूपमा मनाइयो। प्रेस स्वतन्त्रताका लागि अनवरत काम गर्ने संचारकर्मी पनि मीडिया मालिकका मजदूर झैं काम गर्न बाध्य छन्। तसर्थ यी दुवै दिवसको सार्थकता त्यहाँनिर हुन्छ जहाँ मजदूरमाथि थिचोमिचो हुन्न, उनीहरूको सम्मान हुन्छ त्यहाँ प्रेस खुल्ला हुन्छ। प्रेस खुल्ला र पारदर्शी भएको ठाउँमा लोकतन्त्र अनुपम र उदाहरणीय हुन्छ। लोकतन्त्र मापनको एउटा शर्त भनेको प्रेस स्वतन्त्रता हो, जुन कुरा नेपालको संविधानले स्वीकार गरिसकेको छ। आजको कार्यक्रम यिनै दुईवटा विषयको सेरोफेरोमा केन्द्रित छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा अन्य संचारकर्मीका विचार प्रस्तुत गर्छौ। त्यसै गरी मानव अधिकार समाचार, मनोज गजरेलको प्रस्तुति, मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं मानव अधिकार समाचारबाट। जिल्ला अदालत हुम्लामा 7 महिनादेखि मुद्दाको फैसला नहुँदा सेवाग्राही प्रभावित भएका छन्। एकजना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतका न्यायाधीश अनिल कुमार शर्माले असोज 28 गते जिल्ला छाडेपछि अदालतमा दर्ता भएका मुद्दाको फैसला हुन नसकेको अदालतका श्रेष्ठदार शिव कुमार पोखरेलले जानकारी दिनुभयो। पितृशोकमा परेपछि विदामा जानुभएका न्यायाधीश शर्मा वैशाख 19 गतेसम्म जिल्लामा नफर्केको अदालतका श्रेष्ठदार पोखरेलले जानकारी दिनुभयो। 2074 साल मंगिर 10 गते प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको रूपमा न्यायाधीश मेदिनी प्रसाद शर्मा पौडेललाई जिल्लामा खटाएको भए पनि उहाँले कुनै मुद्दा नहेरेको अदालतका श्रेष्ठदार शिव कुमार पोखरेलले बताउनुभयो। उहाँले भन्नुभयो, गत असोज यता जिल्ला अदालत हुम्लामा मुद्दाको पेशी सर्ने क्रम जारी रहेपछि सेवाग्राहीका कामकाज ठप्प भएका छन्। मुद्दा फैसला हुन्छ कि भन्दै जिल्ला अदालतमा दैनिक जाने गरेको भए पनि न्यायाधीश नभएपछि काम नभएर फर्कने गरेको सेवाग्राही जसमती मल्लले गुनासो गर्नुभयो। गजुरी गाउँपालिका 5 राई गाउँका विजय राई र ज्ञानबहादुर राईले अनुदान सम्झौता रकम पाउन सक्नुभएको थिएन। 2074 साल असोज 26 गते लाभग्राही सूचीमा राखेर अनुदान सम्झौता गरेको भए पनि सरकारले अन्य भूकम्प पीड़ितलाई रकम दिए पनि उहाँहरूलाई रकम नदिएपछि समस्यामा पर्नु भएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा 2074 साल फागुन 29 गते राई गाउँमा सार्वजनिक सुनवाई गरियो। सार्वजनिक सुनवाईमा गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गानाले पीड़ितले राखेका गुनासोको जवाफ दिँदै भूकम्प पीड़ितको समस्या समाधान गर्न तत्काल पहल गर्ने बताउनु भएको थियो। त्यस यता विजय राई र ज्ञानबहादुर राईले अनुदान सम्झौता गरी रकम पाउनु भएको खबर धादिङबाट सीताराम अधिकारीले पठाउनु भएको छ।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दछौ श्रमिक अधिकारका सम्बन्धमा तयार पारिएको सामग्री। 127 वर्षदेखि मे 1 तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ। श्रमिक दिवसलाई मजदूर दिवसका नाममा पनि मनाउने गरिएको छ। सन् 1886 मे 1 का दिन संयुक्त राज्य अमेरिकाको सिकागो शहर स्थित औद्योगिक क्षेत्रका लाखौं मजदूरहरूले मुख्यत 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको माग राखेर आन्दोलन थालेका थिए। यो आन्दोलन अमेरिकामा मात्र सीमित रहेन, विस्तारै युरोपियन देशहरूमा समेत फैलदै गयो। आन्दोलन दबाउन तत्कालीन शासकले अनेक उपाय अवलम्बन गरे तर सकेनन्। अन्तत मजदूरहरूले जितेरै छाडे। मजदूरहरूको माग पूरा गर्ने तत्कालीन शासकहरूको प्रतिबद्धता आएपछि सन् 1899 फ्रान्सको पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकले मे 1 अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गर्यो। त्यस यता मे 1 दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। नेपालमा राणा शासनको अन्त्य भएपछि मात्र संगठित श्रम क्षेत्रका मजदूरहरूले जुलुस तथा सभा समारोह गरी यो दिवस मनाउन थालेका हुन्। 2017 सालको पुसदेखि 2046 सालको चैत्रसम्मको पञ्चायतकालीन अवधिमा राजनीतिक गतिविधिमा रोक लगाइएकाले मजदूर दिवस जस्ता दिवसहरू खुल्ला रूपमा मनाउन सक्ने वातावरण थिएन। 2046 सालको राजनीतिक परिवर्तनपछि नेपालमा संगठित क्षेत्रमा कार्यरत मजदूरहरूले यो दिवस मनाइरहेका छन्। असंगठित क्षेत्र, घरेलु कामदार, साना होटल रेस्टुरेन्ट, साना उद्योग व्यवसाय, निजी इटाभट्टा, यातायात, कृषि क्षेत्रका श्रमिकहरूले भने यो दिवस मनाउन विदा नपाउने मात्रै होइन दिवस बारेमा जानकारी समेत नपाएको बताउने गरेका छन्। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948 मजदूरहरूको अधिकारलाई सुनिश्चित गरेको छ, तर अझै पनि आफ्नो हक अधिकार स्थापित गर्न मजदूरहरूले आन्दोलन गर्नु परिरहेको छ। मानवाधिकारको विश्वव्यापी घोषणा पत्रको धारा 23 रोजगारी, समान ज्याला र युनियनको अधिकार सबैले पाउनुपर्छ भन्ने उल्लेख छ। उक्त धाराको उपधारा 1 प्रत्येक व्यक्तिले काम गर्ने, आफ्नै इच्छा बमोजिम नोकरी रोज्ने, उचित र अनुकूल परिस्थिति पाउनुपर्छ, बेरोजगारबाट मुक्त हुन पाउनुपर्छ भनिएको छ। उपधारा 2 प्रत्येक व्यक्तिले बिना भेदभाव समान कामका लागि समान ज्याला पाउनुपर्छ भन्ने कुरा उल्लेख छ। उपधारा 3 काम गर्ने प्रत्येक व्यक्ति र उसको परिवारका लागि आवश्यक जीविकाको बन्दोबस्त हुनुपर्छ, यसका निम्ति उचित र अनुकूल पारिश्रमिक तथा अन्य प्रकारको सामाजिक संरक्षणको व्यवस्था हुनुपर्छ भनी उल्लेख गरिएको छ। त्यसै गरी मानवाधिकारको विश्वव्यापी घोषणा पत्रको धारा 23 उपधारा 4 प्रत्येक व्यक्तिले आफ्नो हितको रक्षाका निम्ति ट्रेड युनियनको स्थापना गर्न वा त्यसमा संगठित हुन पाउनुपर्छ भन्ने उल्लेख छ। उक्त घोषणा पत्रको धारा 24 छुट्टी र कामको निश्चित समय तोकिनुपर्ने कुराको सुनिश्चितता गरिएको छ। साथै तोकिए बमोजिमको समयभित्र काम गर्ने प्रत्येक व्यक्तिले वेतन सहितको विदा र आरामको मौका पाउनुपर्छ भनिएको छ। यसै गरी 2072 साल असोज 3 जारी गरिएको नेपालको संविधानमा पनि मजदूरहरूको अधिकारलाई सुनिश्चित गरिएको छ। नेपालको संविधानको धारा 29 शोषण विरूद्धको हकको व्यवस्था गरिएको छ। धारा 29 उपधारा 1 प्रत्येक व्यक्तिलाई शोषण विरूद्धको हक हुनेछ भनिएको छ। उपधारा 2 धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन भन्ने व्यवस्था गरिएको छ। त्यसै गरी अन्य धाराहरूमा पनि मजदूरका हक हितका कुराहरूलाई उल्लेख गरिएको छ। मानव अधिकार सम्बन्धी विविध सवाल जान्नका लागि www.inseconline.org लगइन गर्नुहोला। अब हामी प्रस्तुत गर्दैछौ 2074 सालको प्रेस स्वतन्त्रताको अवस्थाका सम्बन्धमा तयार पारिएको सामग्री। साल नेपालमा चुनावी वर्षका रूपमा रह्यो। यसै वर्ष 3 चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भए। वैशाखमा 1, असारमा 2 र असोजमा 3 चरणको स्थानीय तहको निर्वाचन पश्चात नागरिकले स्थानीय स्तरमा आफ्ना प्रतिनिधि पाए भने यी निर्वाचनहरू देशमा संघीयता कार्यान्वयनको थालनी बिन्दु पनि बन्न पुगे। त्यस लगत्तै मंगिरमा सम्पन्न प्रादेशिक र संघीय संसदको निर्वाचनले संघीयता कार्यान्वयनको आधार तयार पारेको छ। नेपालमा प्रेस स्वतन्त्रता हननका घटनाहरूका कुरा गर्दा मुख्य रूपमा राजनीतिक गतिरोध वा आन्दोलन वा द्वन्द जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढ़ी आक्रमण हुने गरेको पाइन्छ। 3 चरणका निर्वाचनहरू सम्पन्न भएको यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका घटनाहरू मूल रूपमा निर्वाचन वरिपरि नै केन्द्रित रहे। निर्वाचनका क्रममा महासंघले देशभर मिशन पठाएर प्रेस स्वतन्त्रता र पत्रकार महासंघको वातावरण तयार पार्न भूमिका निर्वाह गरेको नेपाल पत्रकार महासंघले जनाएको छ। यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरूमा मुख्य रूपमा राज्य पक्ष नै बढ़ी संलग्न रह्यो। पत्रकारहरूको गिरफ्तारी होस् वा निर्वाध रूपमा समाचार संकलनमा रोक लगाउने काम यस वर्ष राज्य पक्षबाट नै बढ़ी भएको पाइएको छ। महासंघद्वारा वैशाख 20 जारी प्रतिवेदनमा भनिएको छ। यसै वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा न्यायपालिकाको समेत भूमिका रहन गयो। पत्रकारहरूबाट समाचारको स्रोत माग्ने घटना होस् वा प्रधान न्यायाधीश स्वयं संलग्न भई मीडियामा आउने समाचारमा रोक लगाउन भएको प्रयत्न, न्यायपालिका समेत यस वर्ष प्रेस स्वतन्त्रताप्रति अनुदार देखियो। संकटकालमा समेत नदेखिएका यस्ता घटना देखिनुले प्रेस स्वतन्त्रताका हिमायतीहरूलाई झस्काएको छ, प्रतिवेदनमा उल्लेख छ। संघीयता कार्यान्वयनको यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण पनि बनेको छ। विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढ़िरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने संविधानका धाराहरू विपरीत हुने खालका प्रावधानहरू पनि राखिएको छ। उदाहरणका लागि स्थानीय सरकार सञ्चालन ऐनलाई लिन सकिन्छ, जसको दफा 11 एफएम सञ्चालन सम्बन्धी व्यवस्था अन्तर्गत स्थानीय तहलाई एफएम रेडियो खारेजीको अधिकार समेत दिइएको छ। यसका साथै संघीय सरकारले बनाउनु पर्ने संचार सम्बन्धी ऐनहरू अझै पनि बन्न सकेका छैनन्। नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्मका सबै संयन्त्रहरूले अहिले निर्माण हुँदै गरेका संचार सम्बन्धी कानूनहरूको निगरानी गरिरहेका छन्, पत्रकार महासंघद्वारा जारी प्रतिवेदनमा भनिएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको संचार अनुगमन इकाईमा वर्षभरि अभिलेख गरिएका घटनाहरूलाई आधार मानि महासंघले प्रत्येक वर्ष प्रेस स्वतन्त्रताको अवस्थालाई समेटेर वार्षिक प्रतिवेदन प्रकाशित गर्ने गरेको छ। प्रत्येक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मे 3 दिन प्रतिवेदन सार्वजनिक गर्ने गरिएको छ। उक्त प्रतिवेदनका लागि घटनाहरूको अभिलेखीकरण र विश्लेषण गर्दा अघिल्लो वर्षको वैशाखदेखिका घटनाहरूलाई लिने गरिएको छ। यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटनाहरू प्रदेश नम्बर 3 भए भने सबैभन्दा कम प्रदेश नम्बर 1 अभिलेख गरिएको छ। महासंघ संचार अनुगमन इकाईको रेकर्डका अनुसार प्रदेश नम्बर 3 27 यस्ता घटना भएका थिए भने प्रदेश नम्बर 1 3 घटना भएका थिए। त्यसै गरी प्रदेश नम्बर 2 5, प्रदेश नम्बर 4 9, प्रदेश नम्बर 5 7, कर्णाली प्रदेशमा 4 र प्रदेश नम्बर 7 7 घटना अभिलेख गरिएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यसँग गरिएको कुराकानी।
नेपाल पत्रकार महासंघले हरेक वर्ष प्रेस स्वतन्त्रता अवस्था बारे अनुगमन गर्ने गर्छ, नियमित अनुगमन। अहिले चाहिँ अघिल्लो वर्ष भन्दा केही प्रेस स्वतन्त्रता हननका घटनामा केही घटनाहरू कमी आएको देखिएको छ। यस्ता दिवसहरू एक त पत्रकारहरूको लागि प्रेस स्वतन्त्रताका अभियन्ताहरूको लागि खुसीको दिन पनि हो र राज्य लगायत अरूलाई प्रतिबद्धता व्यक्त गर्न पनि लगाइन्छ यो दिवसमा।
पत्रकार चाहिँ आफ्नो कतिको मर्यादित हुनुपर्छ र कतिको मर्यादित छ नेपाली पत्रकारहरू?
अब नेपाली पत्रकारिताको मूल प्रवृत्ति भनेको मर्यादित नै छ, मूल प्रवृत्ति भनेको। तर जहाँ पनि हाम्रो समाजमा विकृति विसङ्गति छन् त्यही समाजबाटै आएका पत्रकार भावनाले स्वत समाजमा जे जस्ता प्रवृत्तिहरू छन् त्यो प्रवृत्ति पत्रकारमा पनि हुन्छ र मर्यादाको कुरा गर्दाखेरि सीमित पत्रकारहरूले सीमित व्यक्तिहरूले कतिपय अवस्थामा मर्यादा उल्लङ्घन गर्दाखेरि सीमित पत्रकारिता क्षेत्रमाथि पनि आरोप लाग्ने गरेको छ। नेपाली पत्रकारहरू मर्यादित छैनन् कि, उनीहरूले जिम्मेवारी बोध गर्दैनन् कि भन्ने आरोप लाग्ने गरेको छ। यसलाई कर्मश हामीले चाहिँ मर्यादा भन्दा बाहिर रहेका पत्रकारहरूलाई सम्झाउने बुझाउने आचार संहिता बारे चाहिँ प्रतिबद्धता गर्न लाउने र मुख्य रूपमा सुधार्न प्रयत्न गर्नुपर्छ। सुध्रै नसक्नेहरूलाई पत्रकारिता क्षेत्र तिमीहरूको क्षेत्र होइन, तिमीहरू यहाँ आएपछि राष्ट्र र जनताप्रति कम्तीमा वफादार पनि बन्नै पर्छ र प्रेसको मर्यादा पनि ख्याल गर्नुपर्छ भनेर उहाँहरूलाई हामीले भन्नुपर्छ।
यहाँ पत्रकार महासंघको सिङ्गो नेतृत्वकर्ता हुनुको नाताले आम पत्रकारहरूले आचार संहिता पालनाको अवस्था चाहिँ कस्तो पाउनु भएको छ, कतिको आचार संहिता पालना गरिरहेछन् र गराउनका लागि के गर्नु?
विगतको जस्तो आचार संहिता प्रेस काउन्सिलले जारी गरिदिने पत्रकार महासंघको सहमतिमा, अनि आचार संहिता पालना गरौ भनेर मात्रै अब पुग्ने अवस्था छैन। त्यसैले अब चाहिँ हरेक मिडिया हाउसले संचार माध्यम सञ्चालन गर्छौँ हामीले भने हरेक संचार माध्यमले आफ्नो गाइडलाइन आचार संहिता सहितको गाइडलाइन बनाउनु पर्छ, त्यसलाई सार्वजनिक गर्नुपर्छ। त्यो गाइडलाइन पालना भएको छ कि छैन भनेर अनुगमन गर्ने संयन्त्र पनि आफै संचार माध्यमभित्र बनाउनु पर्छ। त्यतातिर अहिले पत्रकार महासंघले जोड दिइरहेछ। यो जोड दिनुको अर्थ के हो भने मिडिया हाउस सो आफै नियमन गर्ने, अरू कसैले नियमन नगरिदिने, मिडिया हाउस आफैले आफैलाई नियमन गर्ने प्रणालीको विकास गर्नको लागि पत्रकार महासंघले अहिले जोड दिएको छ।
अहिले तपाईँले सुन्नुभयो नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ पत्रकार महासंघका केन्द्रीय सदस्य लेखनाथ नेउपानेका विचार।
प्रेस फ्रिडम डे भनेको यो एउटा अन्तर्राष्ट्रिय दिवस हो। नेपालले हरेक वर्ष नेपालमा प्रेस फ्रिडमको अवस्था के छ भनेर यस दिन रिपोर्ट पनि सार्वजनिक गर्छ। त्यस माध्यममा पनि यो महत्त्वपूर्ण छ। अर्को कुरा, नेपालमा संविधान बनेको छ, संविधान बने पनि संविधान कतिपय प्रावधान अहिले पनि प्रेस फ्रिडम विरोधी छन्। त्यसले गर्दा तिनलाई सच्याउनको लागि अथवा परिवर्तन गर्नको लागि सरकारलाई झगझगाउन पनि यो दिवस आवश्यक छ।
जस्तो यो प्रेस स्वतन्त्रता दिवस मनाइरहँदाखेरि हामी सञ्चारकर्मी पत्रकारहरू चाहिँ समाचार सञ्चार गर्दाखेरि स्वतन्त्र रूपले सञ्चार गर्नुपर्छ कि पर्दैन, त्यो कतिको भइरहेको छ?
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना पनि अघिल्लो वर्षभन्दा यो वर्ष कम देखिन्छन्। त्यसले गर्दा पनि जस्तो पत्रकारले अहिले पनि जस्तो हामीले हेऱ्यौँ भने अहिले पनि सेन्सरसिपका अवस्थाहरू छ। हिजो पनि हामीले एउटा अदालतमा रिपोर्टिङ गर्दा गर्दै एउटा पुलिसले पत्रकारलाई पिटेको हामीले भिडियो देख्यौँ। त्यसले गर्दा पनि त्यो कतिपय अवस्थामा प्रेस फ्रिडम नभएको हामीले अनुभूति गरिरहेका छौँ र त्यसैले राज्यलाई चाहिँ प्रेस फ्रिडमको पूर्ण वातावरण बनाउनको लागि यो दिवस आवश्यक छ।
स्वतन्त्र प्रेस बनाउनका लागि राज्य सँगसँगै पत्रकारहरूको भूमिका चाहिँ कतिको हुन्छ?
पत्रकारको पनि महत्त्वपूर्ण हुन्छ। मुख्य त प्रेस फ्रिडम भनेको पत्रकारको स्वतन्त्रता होइन, समाजको स्वतन्त्रता हो। प्रेस फ्रिडम भनेको एउटा लोकतन्त्रको इन्डिकेटर पनि हो। त्यसैले पत्रकारले त झन् त्यो लोकतन्त्रमा मात्रै प्रेस फ्रिडम हुन्छ, त्यसैले पत्रकार चाहिँ यो प्रेस फ्रिडम अथवा लोकतान्त्रिक समाजको चाहिँ एउटा अभियन्ता, त्यसैले पत्रकारको लागि पनि यो महत्वपूर्ण नै हो।
अब हामी प्रस्तुत गर्दैछौ पाका पत्रकार प्रभुनारायण बस्नेतका विचार।
सबभन्दा पहिले सरकार सकारात्मक हुनुपर्छ र हामी पत्रकारहरू पनि मर्यादित हुनुपर्छ। यो दुईटा कुरो भयो भने प्रेस स्वतन्त्र हुन्छ। प्रेसले मेरै गुणगान गाओस् भन्ने सोच छ। अहिलेका मन्त्रीहरू सारा मिडिया उनीहरूकै गुणगान मात्रै गाउन्, आलोचना नगरून्, कमजोरी नदेखाउन् भन्ने चाहन्छन् र कमजोरी देखाइहाल्यो भने उप्रति कुनै न कुनै नकारात्मक दृष्टिकोण राखेर कुनै न कुनै किसिमको कारवाहीको प्रक्रियामा जान्छन्। एउटा यो रोकिनु पर्यो। दोस्रो, पत्रकारहरू एग्रेसिभ छन्, मर्यादित छैनन्। अब रिस उठ्यो भने कुनै बनावटी कुरो बनाएर नेताको, उनीहरूलाई मन नपरेको कुनै पार्टीको, सरकारको आलोचना गर्छन्। आलोचना गर्न उनीहरूलाई इस्यु चाहिँदैन र भाषा पनि एकदम निम्न स्तरको भाषा प्रयोग गर्छन्। यो दुईटा कुरा छोड्ने हो भने हाम्रो प्रेस मर्यादित हुन्छ र प्रेस स्वतन्त्रता पूर्ण रूपमा उपयोग गर्न पाइन्छ।
2046 साल यता नेपाली प्रेस धेरै स्वतन्त्र भयो भन्छन् तर नेपाली प्रेस मर्यादित छैन भन्ने आरोप आउँछन्। यो मर्यादित हुनका लागि चाहिँ पत्रकार आफैले चाहिँ गर्नुपर्ने काम के हो?
हाम्रो आचार संहिता छ, त्यही आचार संहिता मात्रै पालना गर्यो भने प्रेस मर्यादित हुन्छ। पञ्चायत कालमा स्रोतका अनुसार, स्रोतका अनुसार भनेपछि कुन स्रोत हो खुलाउनु पनि नपर्ने यस्तो थियो। हामी अहिले त्यही स्रोतका अनुसार चलिराखेका छौँ। यसले गर्दाखेरि हाम्रो जुन पत्रकारिताप्रति जनताको विश्वास हुनुपर्ने हो त्यो हुन सकेको छैन।
अबको प्रस्तुतिमा पत्रकार महासंघ ललितपुर र भक्तपुरका अध्यक्षका भनाई।
नमस्ते, म पत्रकार महासंघ ललितपुरको अध्यक्ष ज्ञान प्रसाद पौडेल। वर्तमान अवस्थामा प्रेस स्वतन्त्रतामाथि राज्य वा अन्य पक्षबाट हनन भइरहेछ। पछिल्लो समयमा विभिन्न अनलाइनहरू बन्द गरिएका छन्, अनलाइनहरूलाई सेन्सरसिप लगाइएको छ। स्वतन्त्र पत्रकारहरूमाथि राज्य अथवा बाहिरी पक्षबाट चाहिँ आक्रमण भइरहेछ। प्रेस स्वतन्त्रता चाहिँ अहिले स्वतन्त्रता देखिएको छैन।
ललितपुरका पत्रकार महासंघमा आबद्ध पत्रकारहरू साँच्चीकै स्वतन्त्र रूपले आफ्नो समाचारहरू सञ्चार गरिराखेका स्थिति छ कि के छ?
पछिल्लो समयमा स्वतन्त्र ढंगले गर्ने अवस्था सृजना भएको छैन। पछिल्लो उदाहरण, स्तरगत रिपोर्टिङ गर्दा केही साथीहरूलाई आक्रमणको प्रयास पनि भएको छ।
म पुष्कर राज बडा छु कि अध्यक्ष नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा। यो प्रेस स्वतन्त्रताको मुद्दा कुराको हिसाबले र चर्चाको हिसाबले चाहिँ पुरानो भइसक्यो। अझै पनि नेपाली पत्रकारहरूले स्वतन्त्र ढंगले पत्रकारिता गर्न नसकेको र समाचार पस्कन नसकिरहेको पछिल्लो तितो अवस्था हामीले भोगिरहेका छौं। झन् पछिल्लो यस वर्ष त न्यायालयले समेत, प्रहरी र प्रशासनले समेत समाचारको स्रोत खोजेर पत्रकारहरूलाई भैरती र निष्पक्ष सन्तुलित समाचार लेख्न चाहिँ अवरोध सिर्जना गरेको वर्तमान अवस्था छ। प्रेस स्वतन्त्रतामा जुन देशमा जति छ त्यसले चाहिँ लोकतन्त्रको मापन गर्छ, त्यो डिग्रीमा चाहिँ लोकतन्त्रको मापन हुन्छ भनिन्छ। तर पनि हामी अझै पनि प्रेस स्वतन्त्र भइरहेको अवस्थामा छैनौँ र अघि तपाईँले भन्दै गर्दा नेपाली पत्रकारहरूले कति स्वतन्त्र ढंगले र मर्यादित ढंगले समाचार पस्किरहेका छन् भन्नुभयो, त्यसलाई त यो कुराले पनि बाधा व्यवधान खडा गरेको छ। र पछिल्लो समयमा वर्तमान सरकार पनि र अहिले नयाँ सङ्घीय संरचनासँगै नयाँ नयाँ ऐन कानूनहरू बन्दाखेरि प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी एफएमहरूमा समाचार प्रसारण बन्द गर्ने सम्मका पनि हरकतहरू हुन लागेका छन् भनिएको छ। त्यसतर पनि अब आउने समयमा नेपाली पत्रकारहरूले र नेपाल पत्रकार महासंघले निरन्तर रूपमा सरकार र सम्बन्धित सरकारहरूलाई खबरदारी गरिरहनु पर्ने अहिलेको तितो अवस्था देखिन्छ।
स्वतन्त्र सञ्चार गर्न चाहिँ पत्रकारहरूको कर्तव्य हुन आउँछ कि?
एकदमै, हामी मर्यादित पत्रकारिता, सन्तुलित पत्रकारिता र व्यावसायिक पत्रकारिता गर्नै पर्छ। तर पनि पत्रकारहरू पनि सन्तुलित ढंगले कुनै पक्षमा नलागी हामी सत्यलाई तथ्यद्वारा पुष्टि गरेर लाग्नुपर्छ भन्ने कुरा त छँदैछ, तर त्यसका लागि वातावरण पनि निर्माण हुनु पर्यो। त्यसका लागि राज्यले होस् र सरकार निकायहरूले वातावरण पनि तयार गर्नुपर्छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार नाट्य श्रृंखला धरती आकाश, लेखन तथा निर्देशन मनोज गजुरेल।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
होइन डुप्ली, खबरै नगरी तिमीहरू तिनैजना कहाँ गएको थियौ? कुर्दा 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 झन बुझ्यो, झन कठिन बुझ्यो, बुझ्न कठिन।
ल, म कहाँ गएको थिएँ र? यही त थिएँ नि अघिदेखि। ओ, मिरोज र आकृति चाहिँ गएका बरु।
ए, तिमीहरू चाहिँ गएका होइन, कहाँ गएको थियौ तिमीहरू? सोध्दै नसोधी माइनोज अङ्कललाई सोध्नु पर्दैन।
सोध्नै पर्ने, तपाईँ मोनिटर पनि त होइन नि। कसो आकृति?
छ्या, आफू भन्दा ठुलो मान्छेसँग त्यसरी बोल्ने हो मिरोज?
त्यही त, प्याच बोल्या छ, झन बुझ्यो, झन कठिन बुझ्यो, बुझ्न कठिन।
खासमा कि दाजी, हामी मेरो कलेजको एडमिसन गर्न गएका थियौँ, त्यही टाइम लाग्यो, ढिला भइहाल्यो।
आम्मा, तिमी पनि हेर्दा हेर्दै कलेज पढ्ने भयो है? अनि सब्जेक्ट चाहिँ कुन पढ्ने भयो त?
जर्नलिजम, मेरो त पहिलेदेखिको इच्छा हो नि त जर्नलिजम पढ्ने।
लाखे है, के 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 जम पढ्ने भयो रे, के जम रे नानी, भन त।
जर्नलिजम के दाजी, जर्नलिजम पत्रकारिता। ए, तिमीले पत्रकारिता पढ्ने? ल खत्तम, रुने पनि भयो, रुवाउने पनि भयो।
ल, को रुने?
तिमी रुने, तिमी रुने, बा आमालाई रुवाउने।
ल, कसरी?
तिमीलाई थाहा छ यो देशमा कति पत्रकारले कुटाइ खाएका छन्, कति पत्रकार बेपत्ता भएका छन्? तिम्रो पनि त्यस्तै भएपछि रुनेर रुवाउने कुरा भयो कि भएन?
12 वर्ष मानव अधिकार पढायो, लास्टमा थुरथुर काप्ने, यस्तो नहर त डुब्ली। पत्रकार पढ्छु भन्नेलाई पढ, सत्य तथ्य समाचार देऊ, जनतालाई सुसूचित गर भन्नु पर्नेमा त्यसरी तर्साउनु हुन्छ पुराना कुरा गरेर? झन बुझ झन कठिन।
के पुराना कुरा नि, अहिले पनि पत्रकारहरू पीडित भइरहेका छन्, समाचार संकलन गर्न बन्देज लगाइँदैछ यहाँ।
सुझ न बुझ देउतालाई पुज भने जस्तो, कहाँ पीडित भएका छन्, कहाँ बन्देज लगाइया छ, कहिले कहाँ कहिले, त्यतिकै बन्देज भन्यो छ, त्यतिकै पीडित भन्यो छ, कसले भन्यो, कसले पीडा दियो,
कसले रे? हिजो हेर्नु भएन सुन काण्डका दोषीको बारेमा समाचार संकलन गर्न गएका पत्रकारलाई पुलिसको हाकिमले के गानेको थाहा छैन?
यहाँ सुन्नु भाउ, पहिलो कुरो, जसले लात्ती हान नि त्यसलाई पुलिसको हाकिम भनिँदैन, थियो होला हाकिम, आरोप लागिसकेपछि आरोपी भन्नुपर्छ। अब हेरी दोस्रो कुरा, अब कुटाई खाइन्छ भनेर पत्रकारले आफ्नो कर्तव्यबाटै भाग्ने कुरो त आउँदैन कि कसो आकृति नानी?
हो नि दाजी, फेरि हाम्रो देश भनेको प्रेस स्वतन्त्रता भएको देश हो, प्रेसमाथि आक्रमण गर्नेलाई कारवाही गर्ने कानून पनि त छ नि।
अब कानूनकै कुरा गर्ने हो भने त फलामको सिक्री जत्तिकै बलियो छ नि कानून, तर के गर्नु, समाचार संकलन गरेकै कारण अङ्ग भङ्ग भएका छन् पत्रकार यहाँ। पत्रकारको नेगेटिभ कुरा मात्र कति गर्ने हो, पोजिटिभ कुरा पनि त होला नि। तिमी नै भन न त, लु के रहेछन् पोजिटिभ कुरा, सुनौ हामी पनि। पत्रकार भएपछि व्यापारीलाई थर्काउन पाइन्छ, न्युज देखाएर बार्गेनिङ गर्न पाइन्छ, उस्तै पर्यो भने मिलाएर पैसा खान पनि पाइन्छ, कसो आकृति?
लुभ हो, पत्रकार भएर पत्रकारिताकै बदनाम गर्ने काम मबाट चाहिँ हुँदैन है। प्रेस स्वतन्त्रताको दुरुपयोग गर्नु पनि अपराध हो नि। के कसो दाजी?
आकृति नानीको कुरो चाहिँ सयमा सय नम्बर ल्याउने खालको छ। यहाँ सुन, पत्रकार नभइकन पनि यतिको राम्रो विचार छ आकृति नानीको भने तिमीले पत्रकारिता पढेर चाहिँ पत्रकार भएपछि म त कन्फिडेन्ट छु तिमीले पत्रकारिताको दुरुपयोग गर्दिनौ। त्यसैले यिनीहरूले जे सुकै भनन् तिमीले पत्रकारितै पढ्नु पर्छ, गर पत्रकारै हुनु पर्छ नानी, नत्र झन बुझ्यो झन कठिन।
लु जेसकै गर्नुहोस्, भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, बाबुराम भन्न सकिन्न।
फेरि बाबुरामको कुरो कहाँबाट आयो? होइन, तिमी मानव अधिकारको मान्छे हो कि मानव धिक्कारको मान्छे हो? संचार क्षेत्रलाई मर्यादित र स्वतन्त्र बनाउन प्रोत्साहन गर्नु पर्नेमा उल्टै झन बुझ्यो झन कठिन।
त्यही भने सबैलाई आफू जस्तै काँत ठान्नु त भएन नि, नडराई भाग्ने खालको।
ए भाइ, को नडराई भाग्यो, कहाँ नडराई भाग्यो, कहिले नडराई भाग्यो?
अस्ति प्रेस स्वतन्त्रता दिवसको दिन प्रहरीले लखेट्दा को भाग्यो? म भागेको थिएँ।
कस्तो? ए मिरोज भाइ, कुटै खायो भने त ढाड दुख्छ ढाड, पत्रकारिता दुख्दैन, अनि भाग्न परेन।
लु तपाईँले जतिसुकै हेरेसमेन्ट गरे पनि म चाहिँ जर्नलिजमै पढ्ने हो, पत्रकार बनेर सूचनाको अधिकारलाई अझै बलियो, प्रभावकारी र न्याय संगत बनाउने हो, होइन त दाजी?
ठिक हो नानी, उत्तम विचार। पत्रकारले नै जनतालाई सुसूचित गराउने हो, प्रेस स्वतन्त्रताको वकालत गर्ने हो। तर एउटा कुरो है आकृति नानी, पत्रकारले प्रेस स्वतन्त्रताको कुरा मात्रै गर्ने होइन, प्रेसको दायित्व पनि के हो त्यो पनि ख्याल गर्नु पर्छ है, नत्र फेरि झन बुझ्यो झन कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर टिपाउन पनि नबिर्सनुहोला। फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो आउन सक्छ। कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन? यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ। कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद। सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ। अब यो महिनाको प्रश्न, संविधानको धारा कतिमा स्वास्थ्यको हकको व्यवस्था छ? प्रश्न फेरि एकपटक, संविधानको धारा कतिमा स्वास्थ्यको हकको व्यवस्था छ? यो प्रश्नको सही जवाब वैशाख महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01-5-21-87-70 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौ। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। वैशाख महिनाको विजेता हामी जेठ महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत घोषणा गर्नेछौ। यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ? हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाउनुहोला। हामी रचनात्मक सुझाव र प्रतिक्रियाको प्रतीक्षामा छौं। यहाँले पठाउनु भएको उत्कृष्ट सुझाव र प्रतिक्रिया आगामी कार्यक्रमहरूमा समावेश समेत गर्नेछौ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, पोस्ट बक्स नम्बर 2726 काठमाडौँ नेपाल, वा हाम्रो इमेल ठेगाना radio.insec@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। हामीलाई राय, सल्लाह, सुझाव र प्रतिक्रिया का लागि 01-5-21-87-70 फोन गरेर पनि टिपाउन सक्नुहुनेछ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।